नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछु। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.100 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले जाजरकोट स्थित नलगाड नगरपालिकाले सुशासनको क्षेत्रमा गर्दै रहेको काम र पालिकाको विकास योजनाबारे चर्चा गर्दैछौँ। नलगाड नगरपालिका जाजरकोट जिल्लामा अवस्थित एक सुन्दर र पहाडी नगरपालिका हो। यो क्षेत्रफलको आधारमा जाजरकोट जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका हो। यसको क्षेत्रफल 387.44 वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकाको प्रशासनिक केन्द्र वडा नम्बर 7 स्थित दल्लीमा रहेको छ। यो नगरपालिका कुल 13 वडाहरूमा विभाजित छ। राष्ट्रिय जनगणना 2078 अनुसार यहाँको कुल जनसङ्ख्या 28,922 रहेको छ। यस नगरपालिकाको नाम नलगाड खोलाको नामबाट राखिएको हो। रुकुम डोल्पा र जाजरकोटकै हेरी नगरपालिका नलगाड नगरपालिकाका सीमा क्षेत्रहरू हुन्। राष्ट्रिय गौरवको आयोजना नेपालकै एक ठूलो र आकर्षक जलाशयुक्त 417 मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजना यसै नगरपालिकाको दल्लीमा रहेको छ। भगवती देवी मन्दिर, नहकुली पिक र नलगाड उपत्यका पर्यटकीय आधार भएका स्थानहरू हुन्। आर्थिक स्रोतको मुख्य आधार कृषि, पशुपालन र जडीबुटी संकलन हो। यो क्षेत्र जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिन्छ। यही क्रममा नलगाड नगरपालिकाले सुशासन र विकासको पक्षमा गर्दै रहेको कामबारे अहिले हामीसँग पालिकाका प्रमुख डम्बर बहादुर राउत कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद।
जाजरकोट जिल्लामा 7 स्थानीय तह छन्, होइन, 3 नगरपालिका छन् र 4 गाउँपालिका छन्। 3 नगरपालिका मध्ये पनि नलगाड नगरपालिकाको नेतृत्व यहाँले गर्नुभएको छ। सुशासनको क्षेत्रमा कसरी काम गर्नुभएको छ, यहीँबाट सुरु गरौँ त।
हजुर, हामीले सुशासनको पाटोमा पनि राम्रो ढङ्गले काम गरिरहेका छौँ। अहिलेसम्म पारदर्शी ढङ्गले हरेक कामहरूमा अनलाइन बिलिङ सिस्टम त्यो सबै गरिरहेको छौँ र अहिले अब डिजिटल पालिका बनाउने तर्फ हामी अगाडि बढिरहेको छौँ। प्रशासन पनि भयो र अब ग्राहक सेवाको लागि पनि फाइल लगेर कटकट पुग्नु परेन, एक ठाउँ बसेर मेरो फाइल कहाँसम्म पुगिरहेछ, कुन टेबलमा गइरहेछ भन्नेसम्म त्यो ग्राहकले सेवाग्राहीले त्यो पाउने किसिमले।
हजुर, अनि जाजरकोट भन्दा बित्तिकै हामीले पहिला बुझ्दै आएको अलिकति कर्णाली प्रदेश अन्तर्गतको विकट जिल्ला भनेर चिनिन्छु, यसलाई सुगम बनाउनको लागि स्थानीय पालिका सरकारहरूले कसरी लागेका छन् र यहाँले नेतृत्व गर्नुभएको यो नलगाड नगरपालिकामा प्रशासनिक सेवा, होइन, अनि ग्राहक सेवा दिनको लागि चाहिँ चुस्त दुरुस्त सजिलो ढङ्गबाट चाहिँ कसरी दिनुभएको छ त?
अहिले हामीले हाम्रो पालिकामा स्वास्थ्य क्षेत्रमा हेर्दाखेरि सबै वडाहरूमा स्वास्थ्य चौकीहरू जुन भवनहरू निर्माण गरिसकेका छौँ भूकम्प पछि पनि।
हजुर,
र अब नगर अस्पताल पनि निर्माण भएको छ। नेटवर्कको काम त्यो नलाग्ने ठाउँहरूमा पछि म विजय भइसकेपछि पनि
हजुर
एउटा 10 र 11 वडा कार्यालयमै सञ्चार पुगेको थिएन। त्यहाँ पछि नम्बर 10 झारगाउँमा टावर राखेर त्यहाँबाट सबै वडाहरूमा काम हुने भएको छ सूचनाले। अनि त्यस्तै नगरपालिका कार्यालयमा पनि नेटवर्कले त्यति काम नगर्ने अवस्था थियो पहिले। सानो मिनी टावर नै पालिकाको कार्यालयको भवन माथि पनि राख्यौँ। अनि त्यसपछि पहिले प्राथमिक अस्पताल थियो, हामीले त्यसलाई नगर अस्पतालमा स्तर उन्नति गरेर अब भवन पनि अब हामीले 2-4 हप्ताभित्रमा हामीले त्यो पालबाट मुक्त गराएर नगर अस्पताल भवनबाटै अब सेवा गराएरलाई सेवा प्रवाह गर्ने ठाउँमा पुगेका छौँ।
हजुर, जस्तो स्थानीय पालिका सरकारले दिनुपर्ने सेवाहरू नागरिकहरूको लागि सहज बनाउनु पर्यो, होइन, छिटो बनाउनु पर्यो, यसका लागि कतिपय अपाङ्गता भएका व्यक्तिहरू पनि हुनुहुन्छ, कतिपय महिला, कतिपय अलिकति सपाङ्ग हुन नसकेका व्यक्तिहरूले पनि सेवा लिनुपर्ने अवस्थामा पालिकाले कसरी सहजीकरण गरेको छ र छिटो सेवा प्रदान गरेको छ?
त्यसै अब हामीले भवन संरचना निर्माणमा पनि अपाङ्ग मैत्री भवन निर्माण गरेका छौँ।
हजुर,
र अन्य अरूको फेरि हामीले नगरपालिका स्तरबाटै वडा वडामा टोल टोलमा काम गर्ने गरेर हामीले टेलिमेडिसिन सेवा पनि उपलब्ध सुरु गरेका छौँ। दूर दराजमा रहने एउटा हाम्रो 5 सिर्के र 12 भगवती सामुदायिक स्वास्थ्य केन्द्रबाट त्यहाँबाट यहाँबाट हाम्रो डाइरेक्ट डाक्टरसँग टेलिमेडिसिन गरेर नगरले चाहिँ प्रदेश जिल्ला प्रदेशमा पनि गर्ने टेलिमेडिसिनबाटै अब उपचारको लागि पनि अझ सहज गराएका छौँ हामीले।
हजुर, अनि अपाङ्गता भएकाहरूलाई चाहिँ जस्तो क्याथोड राखिदिने, त्यसको सेवा दिने निशुल्क रूपमा प्रदान गर्ने यो कार्यक्रम छ कि छैन?
अपाङ्गताहरूको लागि पनि त्यो निशुल्क दिने कार्यक्रमहरू छ।
हजुर,
टेलिमेडिसिनबाट झन् अब उहाँले यहाँ नगरसम्म पुग्नु परेन, ती दुई तिन ठाउँमा राखेका छौँ, त्यतैबाट पनि सुविधा लिए सेवा लिनुहुन्छ
हजुर।
उहाँहरूको लागि अब अपाङ्गता भएकाहरूले सामग्रीहरू पनि हामीले हाम्रो अस्पतालमा चाहिँ अस्पतालबाट उपलब्ध गराउने गरेका छौँ, उहाँहरूलाई निःशुल्क
रूपमा दिनुहुन्छ होइन। अनि सेवा प्रवाह गर्दाखेरि चाप कतिको देखिन्छ यहाँको नगरपालिकामा?
यो अन्य पालिकाहरू जस्तो हेर्दा हाम्रो नलगा नगरपालिकामा दैनिक 100-150 बिरामीहरूले सेवा लिनुहुन्छ। पहिले त एकजना पनि डाक्टर नहुने ठाउँ हो
हजुर,
अहिले हाम्रो 3 डाक्टर हुनुहुन्छ, त्यसले गर्दाखेरि त्यति धेरै चाप चाहिँ पर्दैन,
धेरै चाप पर्दैन। विकासमा जोडिँदा कतिपय योजनाहरू समयमै सम्पन्न हुन नसक्ने र अर्को वर्ष थप्दाखेरि लागत खर्च बढेर जाने, यो समस्या यहाँको नलगाड नगरपालिकामा देखिन्छ कि देखिन्न?
अगाडि त अलि टाइममा भुक्तान हुन्छ, तर यो वर्ष भने अलि त्यस्तै समस्या चाहिँ अहिले बढ्यो। अहिले
कतिवटा योजनामा त्यस्तो देखियो,
करिब करिब 1.5 करोड जतिको त्यो दायित्व चाहिँ थप्दैछ।
1.5 करोडको दायित्व समय सीमा सर्नको कारणले गर्दाखेरि होइन, समयमै योजनाहरू सम्पन्न हुन नसकेका कारणले गर्दाखेरि त्यसरी दायित्व थपिएको छ।
समयमा नआउनु पर्यो एउटा, अर्को चाहिँ भएको कर्मचारी यो क्याङ्ग हुने कुराले माथि सामान्य प्रशासन मन्त्रालयबाटै हाम्रो यही वर्ष मात्रै गएको आर्थिक वर्ष यो 81-82 त्यो आर्थिक वर्षमा 3 चाहिँ च्याङ्ग गर्ने काम भयो माथि मन्त्रालय। छिटो अब 2-4 महिनामै च्याङ्ग भयो भने पनि त्यो चाहिँ मुख्य बाधक चाहिँ त्यो।
यो त सङ्घीय जिम्मेवारी पदका लागि आउने व्यक्तिको कारणले गर्दाखेरि देखियो, पालिका तहबाट चाहिँ यसको जिम्मेवारी रहन्छ कि रहँदैन त? पालिकाले चाहिँ यसमा छिटोभन्दा छिटो गर्नुपर्छ भनेर सहजीकरण गरेको देखिएको देखिएन?
हामीले अब काम गराउनको लागि धेरै प्रयास गर्यौँ, अब तिमी कामहरूको लागि
हजुर
नयाँ मान्छे नयाँ नयाँ 2-4 महिनामा च्याङ्ग गर्दाखेरि एउटा निरन्तरतामा काम गरिरहेको मान्छेहरूलाई आवश्यक थिएन त्यसै च्याङ्ग गर्नुपर्ने? सामान्य प्रशासन मन्त्रालयले किन के गरेको खै कुनै? अब भदौ 23 ज्याङ्गे आन्दोलनपछिको एउटा अन्तरिम सरकार भयो
हजुर,
उहाँको पालामा पनि च्याङ्ग भयो, थोरै पछि फेरि अब 21 निर्वाचन पछिको सरकारले पनि फेरि च्याङ्ग 2-3 च्याङ्ग हुँदाखेरि चाहिँ
समस्या पर्यो।
प्रभाव विशेष गरेर प्रमुख प्रशासन अधिकारी म्यान प्रशासन प्रमुख नै 2-4 महिना च्याङ्ग हुनुको प्रभाव पर्यो अहिले वर्ष
हजुर हजुर। अनि यो 2080 सालको कार्तिकमा आएको एउटा भूकम्पले होइन जाजरकोट जिल्लालाई छेद विच्छेद बनाएको खबर थियो होइन, अब कतिपय घर बस्तीहरू चाहिँ भत्काइदिएको छ होला होइन, उनीहरूलाई चाहिँ पुनर्स्थापनाको कार्यक्रमहरू पनि नगरपालिकाले ल्याउनु पर्छ होला, ती कार्यक्रमहरू कतिको सम्पन्न भएका छन्, कति गर्दै हुनुहुन्छ नगरपालिका स्तरबाट चाहिँ यो सुनौ त?
सार्वजनिक संरचनाहरू धेरै जसो बने, जस्तै हाम्रो स्वास्थ्य चौकीहरू सबै पक्की भवन चाहिँ बनेका छन्, नगर अस्पताल पनि अब छिटै हामी अब पालबाट भवनमा सार्दैछौँ, त्यस्तै विद्यालय भवनहरू पनि धेरै बने, सबै बनिसक्यो भन्ने त छैन, धेरै जसो बने, सडक पनि ठिकै राम्रै बनेको छ अहिले
हजुर,
भने पब्लिकका घरहरू भने अझै सुरु हुन सकेका छन्, हाम्रो 470 जतिको भेरिफाई भएको छ भर्खर। समन्वयकारी भूमिका एउटा चाहिँ के भयो भने आर्थिक अब बजेट चाहिँ माथि सङ्घीय सरकारबाट आउने भावले
हजुर
पालिकाको राय सल्लाह लिने काम चाहिँ फितिकै पनि भएको छैन। पालिकासँग सल्लाह लगेपछि के हुन्छ भने यहाँ कार्यविधि बनाउँदाखेरि अनिवार्य उसको नाममा लालपुर भएको भन्ने छ
हजुर,
अब यस्तो पहाडी दुर्गम क्षेत्रमा गाउँघरको मान्छेहरू अंश बन्द हुँदाखेरि कानुनी ढङ्गले अब भइसकेका हुँदैनन्, उसको बाबुको नाममा हुनसक्छ, बाजेको नाममा हुनसक्छ, जग्गा
एका घरको हुनसक्छ,
अनि त्यस्तो भइसकेपछि उहाँले अब साथ हालेर अब स्थानीय स्तरमा त आफ्नो आफ्नो हो भन्ने बनाउनु भएको हुन्छ
हजुर,
तर जग्गै आफ्नो नाममा अब किता काट गरेर सबै बाँडफाँड चाहिँ गरिसकेका अवस्था हुँदैन, बाबुको नाममा बाजेको नाममा भएकाहरूले 8-10 घरबाट भएर पनि 10-15 घरसम्म पनि त्यही उसबाटै खाइरहेको, कानुनी ढङ्गले छुट्टो भएको अलग भएकाहरूको लागि सजिलै कानुनी ढङ्गले नभएको तर व्यावहारिक ढङ्गले अब 20-30 वर्ष अगाडिदेखि अलग भइराखेको लागि बन्नु जटिल छ, त्यस कारणले ठुलो समस्या चाहिँ त्यही छ। अर्को अब नक्सा पासका कुराहरू पनि छन्
हजुर,
यी अलिकति कार्यविधिले पनि केही जटिलताहरू आयो
हजुर हजुर। अनि यहाँले 28,858 जनसङ्ख्या बीच रहेर नेतृत्व गर्नुभएको छ नलगाड नगरपालिकामा प्रमुख भएर है, अनि जनअपेक्षा होइन जनचाहना अनि जन आवश्यकताका कुराहरू प्राथमिकतामा के परेका रहेछन् त त्यहाँ, जस्तो कि सडक निर्माणको कुरा पर्छ कि कृषि र पशुपालन पर्छ कि त्योभन्दा अलग फरक के पर्छ, के देख्नुभयो?
जनचासोको विषय हेर्दा अब सडक नपुग्यो, कृषि क्षेत्र नपुग्यो, टोलहरूमा सडककै ठुलो चासोको विषय रहन्छ
हजुर,
अनि खाने पानी अनिवार्य भइहाल्यो, त्यो चासो पर्ने भइहाल्यो,
विद्युतीकरणको
कुरा छ, अनि सिँचाइ नपुगेका ठाउँहरूमा सिँचाइका कुराहरू छन् र यी हुने ठाउँमा फेरि अलिकति उत्पादनको क्षेत्रतिर कृषि व्यवसायतिर त्यो रहन्छ।
हजुर हजुर, अनि यहाँको नगरपालिका चाहिँ त कतिपय स्थानहरू समथर भूमि पनि छ, कतिपय चाहिँ पहाडी भिरालो भूमि पनि रह्यो। कृषि क्षेत्रमा चाहिँ उन्नत प्रविधि अपनाइएको छ कि छैन त?
कृषि क्षेत्रमा केही उन्नत प्रविधितिर पनि सुरु भएको छ। समतल भूमिहरूमा अब जोड्ने मिनि टिलरहरूको व्यवस्था भन्ने भयो।
हजुर,
त्यसपछि पहाडी भिरालो ठाउँमा त अझै पनि गोरुले जोत्ने प्रचलन छ।
हजुर,
र केही ठाउँहरूमा धान काट्ने मेसिनहरू, त्यसपछि अब जोत्ने मेसिनहरू, त्यसको सुरुवात पनि भएको छ। कृषि उन्नतको लागि नगरपालिकाले तिमी केही अब अलिकति आधुनिकरणतिर जाने, प्रविधिकरणतिर जानेको सुरुवात चाहिँ भएको छ।
हजुर,
बाँकी अब केही ठाउँहरूमा अलिकति पकेट क्षेत्रको हिसाबले पनि लगिएको छ, मौरी पकेट क्षेत्र,
हजुर,
त्यसपछि सुन्तला फलफुल पकेट क्षेत्र, सुन्तला कागती, त्यस्तै मकै पकेट क्षेत्र, बाख्रा पालन पकेट क्षेत्र, भैँसी पालन, यस्तो पनि के चाहिँ भएको।
अनि पशुपालन र कृषिबाट जीवन स्तर माथि उकास्नको लागि चाहिँ कतिको सहयोग पुगेको देखिन्छ त? नगरपालिकाले यस्ता किसिमका कार्यक्रमहरू ल्याएको छ, नगरपालिकाको नजरबाट अनुगमन गर्दाखेरि कृषि अनुदान पनि दिनुभएको होला होइन, त्यसको बजेटलाई खास रूपमा उपयोगमा ल्याइएको छ कि छैन, कृषिबाट चाहिँ निर्वाहमुखी जीवनबाट चाहिँ व्यावसायिक तर्फ लैजाने त्यस्ता प्रयत्नहरू भएका छन् कि छैनन्, यसको मापदण्ड पनि बनाउनु भएको होला, के देखिन्छ नतिजामा?
हामीहरूले अनुगमन पनि गर्ने गर्छौँ, सबै गरेको जति सबै टोटल हन्ड्रेडमा हन्ड्रेड त छैन।
हजुर,
केही अब आशा लाग्दो चाहिँ छ, केही उपलब्धिमूलक देखिन्छ। कतिपय व्यावसायिक बनेको कृषि व्यवसायबाटै अब राम्रै पहाडी क्षेत्रको तुलनामा अब तराई जस्तो त नहोला।
हजुर,
पहाडी क्षेत्रमा पनि म पनि पहिले बाख्रा पालन, त्यसपछि तरकारी खेती गरेरै वार्षिक 5-7 लाख रुपियाँ मासिक 50-60 हजारमा बनाउने सम्मको काम गर्दै गर्छु मैले। त्यसलाई हेर्दा अहिले केही साथीहरू चाहिँ गरिराख्नु भएको छ, त्यो कृषक साथीहरूले राम्रै गरिराख्नु भएको
छ। अनि कृषि अनुदानमा नगरपालिकाले दिएको बजेटबाट कतिको लाभान्वित छन् कृषकहरू?
योबाट के हाम्रो कृषि शाखा मार्फत अब दिने पनि गरिरहेको छौँ।
हजुर,
त्योबाट कतिपयलाई प्रोत्साहन स्वरूप पनि दिने गरिन्छ।
हजुर,
र कतिपय अब उन्नत जातका बिउहरू, उन्नत जातका पशु पक्षीहरू उपलब्ध गराउने पनि गरिरहेको छौँ।
हजुर,
लाभान्वित पनि छन्
कृषकहरू, लाभान्वित बनेका छन्। पशुपालनमा पनि त अग्रणी स्थान देखिन्छ नि जाजरकोटमा त, किनकि पहाडी स्थान हो होइन, यहाँको नगरपालिका अब नामले नगरपालिका भए तापनि पहाडी स्थानमा छ यो नलगाड नगरपालिका होइन, खोलाकै नामबाट चाहिँ नगरपालिकाको नाम पनि गठन गरिएको छ होइन, यसमा पशुपालनमा पनि कृषकहरूको चाहिँ उल्लेख्य सहभागिता हुनुपर्ने नि, के देखिन्छ?
पशुपालनको सवालमा हेर्दा हामी बाहिर चाहिँ पठाउने काम चाहिँ गर्छौँ, प्रयासो यहाँ भित्र ल्याउने हाम्रो खसी बोका भैँसी लगायत सबै प्रयासो हामीले बाहिर सप्लाई गर्छौँ, डोल्पातिर गर्छौँ, सुर्खेततिर गर्छौँ, र हामी आत्मनिर्भर भएर बाहिर पठाउन चाहिँ गर्छौँ।
ए, भनेपछि पशुपालन क्षेत्रबाट चाहिँ आत्मनिर्भर छ, अनि कृषिका अन्य उपजबाट नि?
कृषि अन्य उपजमा पनि हेर्दाखेरि हाम्रो यहाँको लसुन,
हजुर,
सुन्तला, अब फलफुलहरू, म चाहिँ बाहिरै पठाउने हुन्छ,
निर्यात गर्नुहुन्छ,
हजुर, निर्यात गर्ने हुन्छ अझै। अनि तरकारीको सवालमा इन्डियाबाट आउने भयो भने सस्तो भइदिने कारणले कतिपय अझ बजार पाउने गाह्रो पनि धेरै सस्तोमा हुन्छ। हाम्रो मानवीय उत्पादनबाट भयो, अब बाहिरबाट आउने पुरै अब यन्त्रीकरणबाट प्रविधिबाट भए हुनाले केही समस्या अब बाहिरको बिक्री हुने पनि हुन्छ, र यो वर्ष भने बाहिरको त्यति थाहा छैन।
कतिपय पालिकाहरूले होइन स्थानीय सरकारहरूले चाहिँ अनुदानको रूपमा दिन्छन् कृषकहरूलाई, पशुपालनको लागि रकम दिएका हुन्छन् होइन, त्यसको अनुगमन गरेका हुन्छन्, अनि धेरै प्रचुर मात्रामा चाहिँ प्रतिफल पनि आएको हुन्छ, जस्तो कि कृषि उपजहरू धेरै मात्रामा उत्पादन पनि भएको हुन्छ, तर बजेट पनि दिएको छ, वातावरण पनि दिएको छ, तर बजार दिएको छैन नि, यो गुनासो सुनिन्छ। यहाँको नगरपालिकामा कस्तो छ यो समस्या?
हाम्रो नगरपालिकामा यो समस्या अलिक कमै उत्पादन भयो, धेरै भएर अब खेर गयो भन्ने चाहिँ त्यति मैले भेटाएको छैन।
हजुर,
किनभने हाम्रो बजार एउटा डोल्पा जिल्ला हाम्रो लागि ठुलो बजार, किनभने यताबाट धेरै यसो अब यातायात पनि पुगिसक्यो,
हजुर,
यातायातको पहुँच भइसकेपछि बजारको समस्या त्यति आयो,
बजारको समस्या देखिँदैन,
चाहे पशुपालन होस्, चाहे अब फलफुल होस्, चाहे न होस्, यो सबै त्यति, चाहे मसला बाली सबै हेर्दाखेरि बजार पाएकै छ। हाम्रो अब यहाँको चिउरी मह पनि यसको माग भइरहेको छ, यसले पनि बजार पाइरहेको छ, त्यस कारण बजारको समस्या अहिलेसम्म आएको छैन, अझ उत्पादनै बढाउनु हाम्रो मुख्य कुरा, उत्पादन बढाउनै हो।
हजुर, यो जाजरकोट स्थित नलगढ नगरपालिकामा 13 वटा ओडाहरू रहेका छन्, 13 वटा ओडामा चाहिँ सडक पूर्वाधारको सञ्जाल पुर्याउनु भएको छ सबै ठाउँमा?
हाम्रो 13मा एउटा 13 वटा ओडा मध्ये 13 नम्बर वडा चाहिँ कस्तो छ भने 12 नम्बर वडादेखि हाम्रो हार्दिसकोट नगरपालिका र नलगाडको वारिपारी भएर धेरै गरी टोट जान्छ
हजुर,
त्यो मध्ये बाह्रबाट बाह्र नम्बरबाट फेरि पाल्लापट्टि आदिशकोटको भूगोल भएर जाने भएर तेह्र नम्बर वडा कार्यालयसम्म पुग्या छैन, अरू चाहिँ बाह्रैवटा वडामा छ।
त्यो कस्तो हो, बाह्रै मास चल्न सक्ने सडक सुधार हो कि कतिपय सडकहरू पिच गर्न सकिएको छ बजेटको कारणले गर्दाखेरि, कतिपय गर्न सकिएको छैन, कतिपय हिउँदमा चल्छन्, कतिपय चाहिँ बर्खा बन्द हुन्छन्, के भन्न सकिन्छ?
हो यो केही वडा, एउटा त हाम्रो भेरी करिडोर चाहिँ एक नम्बरदेखि एक नम्बर दुई नम्बर पाँचदेखि अनि सातदेखि तेह्रसम्म बाह्रसम्म यो नियमित चल्ने भेरी करिडोर हो, पिचले भएको छ।
हजुर,
अनि हाम्रो नगरपालिकादेखि पाँच नम्बर छोड्दै अनि दुई नम्बर त्यसपछि तिन नम्बरसम्म जाने एउटा त्यहाँ पनि पक्कीको पिच रोड गर्ने पिच गराउने तयारीमा छ, ग्राभिल गरी राम्रै सडक बनेको छ।
हजुर,
र अन्य केही ठाउँमा हाम्रो चार पाँच छ अनि दस नम्बर केही वडाहरूको दुई तिन महिना वर्कआउट टाइममा चाहिँ रोकिने।
हजुर, अनि यहाँको यो नगरपालिकाको सीमा साथको रूपमा हेर्नु पर्दा बुझ्नु पर्दा रुकुम जिल्ला पनि पर्दछ, अर्कोतर्फ डोल्पा जिल्ला पनि पर्दछ, र अर्को जाजरकोटकै भेरी नगरपालिका क्षेत्र पनि पर्दछ यहाँको सिमानामा, होइन नलगाड नगरपालिकाको सिमाना क्षेत्रको रूपमा हेर्नु पर्दा। भेरीको कुरा त यहाँले गर्नुभयो, सडक सञ्जाल जोडिएको छ, अनि डोल्पा र रुकुमसम्म पुग्ने सडक सञ्जाल जोडिएको छ कि छैन?
हाम्रो नलगाड नगरपालिकाबाट डोल्पासम्म जाने भेरी करिडोर भइहाल्यो।
हजुर,
अनि हाम्रो रुकुमको आदिशकोट र हाम्रो नलगाड चाहिँ पालिका कार्यालय चाहिँ वारिपारी छन्, रिङ रोड जस्तो छ, तल माथि पक्की पुल छन् अनि रिङ रोड जस्तो छ, पालिका सजिलै
भनेपछि पालिकासँगै जोडिएको छ। अनि कतिपय स्थानहरूमा जुन बस्तीको लागि चाहिँ सडक पुर्याउनु पर्ने हो भनेर डोजर लगाइन्छ नि, तर डोजर लगाएर चाहिँ जुन चाहिँ सडक विस्तार गर्नुको सट्टा चाहिँ डोजरले गर्दाखेरि बर्खा मास चाहिँ भुच्छे आएका कारणले गर्दा बस्ती नै बगाउने, यो समस्या देखिन्छ धेरै ठाउँमा। अहिले यहाँको नगरपालिकामा यो समस्याबाट प्रभावित छ कि छैन?
हजुर, केही प्रभावित त यहाँ पनि पर्ने भइहाल्यो।
हजुर,
उसलाई हेर्दाखेरि सडक चाहिने भएको, सडक चाहिने हुँदा छिटो पनि चाहिने, छिटो चाहिने लागि अब डोजर प्रयोग गर्नुपर्ने, डोजर प्रयोग गर्दाखेरि त्यसको कारणले केही भुचेहरू आउने, केही बाढी आउने सम्भावनाहरू पनि, पहिरो आउने सम्भावना छन्।
हजुर,
केही प्रभाव चाहिँ परेको।
अनि जस्तो यहाँको नलगाड नगरपालिका चाहिँ त नलगाड खोलाको नामबाटै नामाकरण गरिएको छ, खोला छ यहाँसँग, होइन, आन्तरिक राजस्व सङ्कलन गर्नको लागि पनि खोलाले चाहिँ ठुलो भूमिका खेलेको हुन्छ, त्यसबाट आन्तरिक राजस्व सङ्कलन आर्थिक स्रोतको रूपमा कसरी गर्नुभएको छ?
यो नलगाड र हाम्रो त भेरी नदी पनि भइहाल्यो।
हजुर,
तर अलिक कस्तो छ भने यसमा जुन माथि सङ्घबाटै बनेको कार्यविधिहरू छन्, नीति नियमहरू,
हजुर,
यो अलिकति हाम्रो अनुकूलको छैन,
साझा अधिकारको रूपमा भएको कारणले गर्दाखेरि काम गर्न गाह्रो भयो भन्नु खोज्नु भएको यहाँले?
हजुर, कारण के हुन्छ भने हाम्रो तराई जस्तो अलिकति रुकुमकै पनि चौरजारी, हाम्रो भेरी नगरपालिका जस्तो समथर भाग भएर बग्ने र वारिपारि अब हिउँदे सिजनमा मजाले बालुवा छिग्राउने चाहिँ छैन, यहाँ अलिकति नलगाट मेरो पालिका क्रस भइसकेपछि मात्रै त्यो अलिक समथर हुन्छ, यहाँ चाहिँ बर्खा त्यो रोजर हाल्न नपाइने भन्ने छ खोलामा, अब हामीले त्यो बग्दै गरेको बालुवालाई छिग्राउँदै निकाल्दै गर्ने हो भने हुन्थ्यो, तर डोजर खोला नजिक लियो भने फेरि जिल्ला प्रशासनबाट कराउने काम भइहाल्छ,
अनुमति चाहियो,
अनुमति चाहियो, त्यस्तो अनुमति पनि पाइँदैन।
हजुर,
असोजसम्म असोज एक गतेसम्म डोजर अब खोला नजिक नलिने भन्ने हुन्छ, यो तराईको समस्या होला, तर यहाँ हामीहरूको के हो भने बालुवा छिग्राएर निकाल्ने गरे भए हाम्रो स्रोत राम्रै हुन्थ्यो।
हजुर,
त्यसो नभए हामीले त यो समस्या चाहिँ जटिल।
स्थानीय पालिका सरकार निर्माण भई चलाइरहँदा र नागरिकहरूलाई सेवा प्रवाह गरिरहँदाखेरि सबैभन्दा महत्वपूर्ण पाटोको रूपमा चाहिँ शिक्षा र स्वास्थ्यलाई लिइन्छ के? यहाँको नगरपालिकामा चाहिँ स्वास्थ्य क्षेत्रमा के कसरी काम गर्नुभएको छ, स्वास्थ्य चौकीहरू कति छन्, अस्पताल कति छन्, होइन, त्यसको विस्तारको लागि, स्तर उन्नतिको लागि, अर्थात् चाहिँ उचित जनशक्तिको लागि, होइन, त्यसको व्यवस्थापन कसरी मिलाएको छ नगरपालिकाले, शिक्षा क्षेत्रमा चाहिँ सामुदायिक विद्यालयको स्तर उन्नतिको कुरा पनि उत्तिकै रहन्छ, यी दुईटा कुरा सुनौ त।
हजुर, स्वास्थ्य क्षेत्रमा सबभन्दा धेरै राम्रो भएको लाग्छ मलाई।
हजुर,
किनभने हाम्रो साबिकको पाँचवटा गाविस लहा, डाँडागाउँ अनि खगेनकोट, रगदा र भगवतीमा पाँचवटा गाविस हुँदाखेरि यो संघीयता आउनु अगाडि हाम्रो पाँचवटा मात्रै स्वास्थ्य चौकी थिए।
हजुर,
अहिले हाम्रो संघीयता पछि जुन स्थानीय सरकार बनेदेखि हाम्रो सत्रवटा चाहिँ वडाहरूमा, केही टोलहरूमा,
तेह्रवटा वडामा सत्रवटा स्वास्थ्य चौकी छन् भन्नु खोज्नुभएको यहाँले?
हजुर, सत्रवटा हाम्रो स्वास्थ्य चौकी छन्, अनि एउटा नगर अस्पताल, अहिले अब स्वास्थ्य चौकी मात्र थियो भने हामीले नगर अस्पतालमा
रूपान्तरण
गर्नुभयो, नगर अस्पतालको भवन निर्माण नजिक पुगेको छ र त्यहाँबाट अब सुरु गर्ने तयारीमा छौँ। त्यसरी हेर्दा पहिले अब अयब पाउनु पनि गाह्रो हुन्थ्यो भने अहिले ती तिनजना डाक्टर समेतको व्यवस्थापन गरेका छौँ।
हजुर,
त्यसरी हेर्दा स्वास्थ्य क्षेत्रमा धेरै राम्रो छ, हामीले 45 लाख बजेट विनियोजन गरेका थियौँ औषधिको लागि, हामीले टेन्डर गर्दाखेरि करिब 90 लाख 1 करोड हारा बारेमा चाहिँ 45 लाखको बजेटबाट त्यति औषधि उपलब्ध गरायौँ यो वर्ष।
अनि औषधि वितरण गर्दाखेरि बिमाको स्रोतबाट चाहिँ वितरण गर्नुहुन्छ कि होइन, नगरपालिकाले छुट्टै औषधिहरू चाहिँ नगरपालिकाको सहयोगबाट वितरण गरेको छ जुन चाहिँ निशुल्कको रूपमा सेवाग्राहीले प्राप्त गर्न सकुन्, के देखिन्छ?
हाम्रो करिब अब 1 करोड बराबरको त नगरपालिकाले औषधि खरिद गर्ने गर्यौँ। त्यहाँबाट हाम्रो सबै स्वास्थ्य चौकीहरूमा पुर्याउने, समुदाय स्वास्थ्य केन्द्रहरू पुर्याउने काम गर्यौँ भने बिमाबाट पनि केही छ। अझ बिमाबाट भनेको जस्तो अब रकम जति हामीले गरेका हुन्छौँ त्यसको 50% पाउने पनि नपाइराखे अवस्था हुन्छ अस्पतालले। यो बिमाको कुराले पनि अलिकति
अनि सामुदायिक विद्यालयको स्तर उन्नतिको लागि
हामीले के गरेका छौँ भने नगरपालिकाबाट केही दरबन्दीहरू पनि क्रिएट गर्यौँ। पहिले 64 सालपछि एउटा यस्तो प्रक्रिया भएछ कि समुदायले चलाउन सक्छ भने विद्यालयको स्वीकृति दिने जुन सिस्टम चल्यो त्यसले गर्दा हाम्रो पालिकामा 76-77 जति विद्यालयहरू बाल शिक्षादेखि माविसम्म गर्दाखेरि 77 पुगे। त्यो दरबन्दी बिनाका भइसकेपछि त्यहाँ पढाइको गुणस्तर निकै कमजोर भयो। अनि हामीले पालिकाबाट हामीले केही विज्ञान गणित इङ्ग्लिस जस्ता विषयको लागि यहाँबाट पालिकाले पनि 15-20 जति हामीले नयाँ दरबन्दी सिर्जना गरेर यहाँबाट पठाउने गर्यौँ। अहिले पछिल्लो चरणमा अब सङ्घीय अनुदान पनि केही आइरहेको छ र केही विद्यालय विद्यार्थी संख्या कमी भएका ठाउँहरूलाई पनि आवश्यकता गरेर हामीले 14-15 मर्ज पनि गरेर अलिकति शिक्षाको गुणस्तर कायम गर्नको लागि त्यसरी मर्ज पनि गर्यौँ र अनुगमन निरीक्षण चाहिँ निरन्तर गरेर
भनेपछि स्थानीय सरकारले जति स्थानीय रूपमा विद्यार्थीहरू हुनुहुन्छ नि उहाँहरूको चाहिँ सहज पठन पाठनको लागि विद्यालयमा पुग्न सजिलो होस् भन्नका खातिर चाहिँ मर्ज पनि गरिएको अवस्था छ, किनकि विद्यालय जानु पर्यो, पठन पाठन गर्नु पर्यो, फेरि बेलुकी पर्ख घर फर्किनु पर्यो, यी इत्यादि कुरालाई मध्यनजर गरेर हो। अनि अर्को एउटा समस्या हुन्छ नि प्राय गरी यो पहाडी भूभागमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या नपुग्ने एकातर्फ रह्यो होइन, अर्कोतर्फ विद्यार्थीहरू विद्यालयमा जान नखोज्ने र जान नसक्ने यो खालको समस्याले गर्दाखेरि पनि कतिपय विद्यालयहरूमा विद्यार्थी नपुगेको अवस्था छ। यहाँको यो नलगाड नगरपालिकामा के देखिन्छ?
प्रायःसो स्कुल बाहिर त त्यति विद्यार्थी छैन, स्कुल बाहिर रहेको विद्यार्थीको लागि हामीले एउटा सामुदायिक सिकाइ केन्द्र भन्नेहरू छन्।
हजुर,
पालिकाको पुरा 5 गाविसमा 5 ठाउँ पहिलेदेखि सामुदायिक सिकाइ केन्द्र भनेर विद्यालय बाहिर रहेकाहरूको लागि उहाँहरूलाई जोड्ने छन्। त्यहाँबाट पनि हामीले केही कभर गर्छौँ र अर्को चाहिँ अहिले करिब यातायातको सुविधा कर्मश भइसकेपछि उहाँहरूको लागि अहिले त्यति धेरै कठिन चाहिँ छैन, धेरै यसो त्यो कारणले वञ्चित हुने अवस्था छैन।
नगरपालिकाले यस्ता किसिमका कार्यक्रमहरू सञ्चालन गर्नु पर्यो कि जुन चाहिँ प्रत्येक घर धुरीमा गएर घर अभिभावकहरूलाई सम्पर्क गरेर तपाईँका छोराछोरीहरू विद्यालयसम्म पठाउनुहोस्, विद्यालयको वातावरण हामी दिन्छौँ, घरको वातावरण तपाईँले मिलाउनुहोस् होइन, निशुल्क रूपमा हामीले सञ्चालन गर्नेछौँ होइन, विद्यालयमा आएपछि तपाईँलाई धेरै खर्चिलो भार पनि पर्दैन र दिवा सेवाका लागि चाहिँ हामीले विद्यालयहरूमा चाहिँ हामीले खाजाको प्रबन्ध पनि विद्यालय क्षेत्रबाट व्यवस्था मिलाएका छौँ, यी इत्यादि कुराहरूको चाहिँ अलिकति प्रचार पनि गर्ने र अभिभावकको घरसम्म पुर्याउने यस्ता किसिमका कार्यक्रमहरू ल्याउन सक्यो भनेदेखि चाहिँ त कुनै पनि नागरिकहरू चाहिँ शिक्षाको उज्यालो ज्योतिबाट टाढा रहनु पर्ने थिएन नि?
यो प्रयास अहिले सबै मान्छेहरूलाई थाहा छ, विद्यालयमा खाजाको व्यवस्था छ, निशुल्क मानिसमा निशुल्क शिक्षा छ भन्ने कुरा प्रायः सबैलाई थाहा छ। विशेष गरेर समस्या कहाँनिर हो भने मान्छेहरू इन्डियातिर जाने, जहान परिवार उठेरै जाने, त्यस्तो त्यस्तो हुँदाखेरि कतिपयको छुट्ने कारण त्यो हो। गाउँघरमै भएको अवस्थामा त प्रायः छुट्दैनन् विद्यार्थीहरू।
हजुर, अनि
त्यो कतिपय अझै पनि जान परिवारै उठेर अब 1-3 इन्डियो बस्दिने, कोही अझै पनि 10 बस्दिने पनि हुन्छ। त्यस्तो अलि लामो बस्नेहरूले उतै पनि पढाउनुहुन्छ, जो अब 6 जान परिवार लिएर जाने, फेरि आउने गर्दा उहाँहरूको अलिकति विद्यार्थीहरू बालबच्चाहरू पर्सन पासनबाट अलिकति वञ्चित रहन पुग्ने त्यस्तो अवस्थाहरू चाहिँ त्यस्तोमा।
बसाइसराईको चपेटामा यहाँको यो नलगाड नगरपालिका अछुतो छ कि छैन?
बसाइसराई अलिअलि फाटाफुट त तराईतिर झर्ने यहाँको पनि नहुने कुरा भएन, त्यो पनि छ र त्यति धेरै चर्को चाहिँ छैन अहिले।
अनि सिप र रोजगार पनि उत्तिकै भूमिकामा पर्दछ के अरे बसाइसराईको यो क्रमलाई रोक्नको लागि होइन, स्थानीय पालिका सरकारले यो सिप र रोजगारलाई प्रवर्धन गर्न सक्ने हो भने गाउँमै अर्थात् नगरमै बस्न सक्ने वातावरण मिलाउन सकिन्थ्यो नि, यतातर्फ यहाँको नगरपालिकाले कतिको ध्यान पुर्याएको देखिन्छ?
यस तालिमहरू दिने काम पनि अब भयो को छ। पालिका पनि हाम्रो अब सयौँको सङ्ख्यामा प्लम्बर हाउस वायरिङ चिताउने कामहरू पनि भयो। सिकाको लगत्तै त्यही फेरि कामहरू पाइने भएको हुन्थ्यो, त्यस्तो लगत्तै नपाउने त्यो उहाँहरू फेरि अर्को कामको खोजीमा अनि फेरि कतै तेस्रो मुलुकतिर जाने, कतिपय इन्डियातिर जाने, अब दुई चार महिना काम गर्ने, कमाएर ल्याउने, त्यही एउटा बानी चाहिँ केही सङ्ख्यामा जस्तो चाहिँ भइरहेको छ।
हजुर हजुर, भनेपछि रोजगारको लागि प्राय गरी भारततर्फ जानुहुन्छ उहाँहरू?
बढी सङ्ख्यामा भारततिरै हो र कम सङ्ख्यामा अब हामीहरूको डोल्पातिर जाने चलन पनि हुन्छ। डोल्पातिर काम खोजेर उतै काम गर्ने, अब यात्रा गुम्बाको सिजनमा यात्रा केही खोज्ने
टिप्न जाने।
अहिले अगाडि त यात्रा मुख्य स्रोत बुनिया थियो पहिले, प्रत्येक घरले अब नकमाउनेले पनि 40,000 एक महिना भित्रमा 40-50,000 एक डेढ लाख कमाएर ल्याउने, अलिक राम्रो कमाउनेले 4-5 लाख म तिरै खोजेर बनाउने, त्यसको मुख्य स्रोत बनाएको थियो। अहिले अब त्यो यात्रा गुम्बा पनि अलिक पातलो छ, अहिले चाहिँ अलिक बढी इन्डियातिर जाने र कम सङ्ख्यामा डोल्पातिर अनि तेस्रो मुलुकतिर पनि जाने, फाटाफुट अमेरिकातिर, युकेतिर जाने पनि।
अनि त्यसरी वैदेशिक रोजगारमा जानुहुने जो नागरिकहरू हुनुहुन्छ नि, श्रम रोजगारको लागि चाहिँ वैदेशिक बजारमा चाहिँ जाने र काम गर्ने अनि फर्किने, फर्किने संख्या पनि गाउँमै रहेको देखिन्छ कि होइन? त्यहाँबाट फर्किसकेपछि फेरि सहरतर्फ, जस्तो गए तपाईँहरूको चाहिँ जाजरकोटको सहरको रूपमा हेर्ने भनेदेखि चाहिँ त सुर्खेत वीरेन्द्रनगर पर्यो र यतापट्टि अलिकति तल झऱ्यो भने नेपालगञ्ज पर्यो, यतातिर आएर बस्नेहरू बढी मात्रामा देखिनुहुन्छ कि गाउँमै बस्नेहरू देख्नुहुन्छ बढी?
यो खाडी मुलुकतिर जाने अब परासु गाउँतिर बस्नुहुन्छ आएर,
हजुर।
अमेरिकातिर जाने सानो सङ्ख्या फाटाफुट्टो जाने हुन्छ,
हजुर।
अहिले यो अमेरिकातिर जाने टोली त अझै फर्केकै पनि छैन, भर्खर सुरु भयो 2-3 वर्ष। अनि खाडी मुलुकतिर गएर कमाएर अब गाउँतिरै बस्ने, फेरि दोसो पटक जाने, त्यस्तो चाहिँ
हजुर। अब हामी कुराकानीको अन्त्यतिर पनि आउँदैछौँ होइन, अब यो प्रसङ्गलाई मैले जोड्नको लागि, जस्तो नगरपालिकामा यहाँ आएर नेतृत्व गरिसकेपछि अब चाहिँ त हामीले गाउँमै रहने बस्ने वातावरणका लागि युवाहरूको लागि विशेष गरी युवामुखी कार्यक्रमहरू, युवा लक्षित रोजगारमुखी कार्यक्रमहरू नगरपालिकाले ल्याउनु पर्ने हो होइन, के कस्ता कार्यक्रमहरू ल्यायो, ती कार्यक्रम सफल हुन सक्यो कि सकेनन्, होइन, युवाहरूको चाहना त्यसप्रति बढ्न सक्यो कि सकेन, अर्थात् बजेटले पुगेन कि, युवाहरूको चाहनै भएन कि, अर्थात् नगरपालिकाले गर्दा गर्दै पनि हामीले चाहिँ पूर्ण गर्न सकेनौँ, के भन्न सकिन्छ भनिदिनुहोस् त?
यो विषयमा हामीले विशेष गरेर अहिले वैदेशिक रोजगारमा गएर फर्केकाहरूको लागि र केही अब वैदेशिक विदेश जानेहरूको लागि पनि जानै पर्ने, सकभर यतै नजाने खालको बनाउने र त्यति भए पनि जाने भएपछि पनि सिप क्षमता सिकेर जानुपर्छ भन्नको लागि एउटा हाम्रो त्यो कार्यक्रमहरू पनि छ,
हजुर।
उहाँहरूसँग हामीले त्यो लिस्ट फर्के गर्दैछौँ, त्यो लिस्ट तयार गर्दैछौँ र उहाँहरूसँग परामर्श छलफल गरेर विदेशबाट फर्केकाहरूले के गर्न चाहनुहुन्छ, के सिक्नु भएको छ भन्ने कुराको उहाँहरूसँग छलफल गरेर हाम्रो रोजगार शाखा, एउटा रोजगार शाखा छ, उहाँहरूलाई त्यो रेकर्ड चाहिँ तयार गर्दै हुनुहुन्छ, त्यो रेकर्ड तयार गरिसकेपछि उहाँहरूको छलफलबाट हामीले नगरपालिकाले पनि केही उहाँहरूको लागि प्रोत्साहन गर्ने अथवा त्यो केही यताबाट अनुदानको व्यवस्था गर्ने, केही उहाँहरूले गर्ने, त्यस्तो खालको लागि वातावरण बनाउँदैछौँ र विशेष गरेर यो अहिले नै भने जस्तो हुने खालको त सम्भावना कम हुन्छ, किनभने असीमित चाहना हुन्छन् भने सीमित साधन स्रोत हुने, त्यो सीमित साधन स्रोतमा भित्र रहेर नै हामीले कामहरू गर्ने हो र अहिले अब सबै युवाहरूले त होइन, केही युवाहरू चाहिँ अब व्यवसायतिर लाग्ने, कतिपय व्यापारतिर लाग्ने, यी कामहरू त भइरहेको छ।
हजुर, अब जाँदा जाँदै सुशासन र समृद्धि हामी सबैको चाहना हो होइन, तर चाहना र साधन स्रोतको पर्याप्तताले मात्र पनि पक्कै पनि सुशासन र समृद्धि हामीले प्राप्त गर्न सक्दैनौँ, यसका लागि चाहिँ त नेतृत्वको पनि प्रबल इच्छा शक्ति हुनु पर्यो अनि जनसहभागिता पनि यसमा बढ्नु पर्यो र जनसहभागिताको समर्पण पनि उत्तिकै जरुरी पर्दछ। यसमा तपाईँले 4 वर्षको समय यो कार्यकालमा चाहिँ त अनुभव पनि लिइसक्नु भएको छ होइन, अब स्थानीय तहको निर्वाचन पनि फेरि अर्को वर्ष त पक्कै पनि आउने नै छ होइन, तपाईँको अनुभवले के भन्छ त, एउटा नेतृत्वको प्रबल इच्छा शक्ति होइन र जनसहभागिता र हामीले तयार गर्ने कार्यक्रम योजनाहरू के हुन सक्छन्?
यो तिनटैको अब समाधान चाहिँ पाइन्छ, विशेष गरेर नेतृत्वको हुनु पर्यो, त्यसपछि अब जनचासो, जनचाहना, जनताको इच्छा शक्तिको पनि आवश्यकता पर्छ, नेतृत्वको उसमा चाहनामा हुने बित्तिकै, उसको योजनामा हुने बित्तिकै पनि हुने कुरा भएन, तर विशेष गरेर नेतृत्वले नै त्यो प्लानहरू बनाएर उहाँहरूको समुदायमा पनि गएर उहाँहरूलाई पनि छलफल चलाएर उहाँहरूको पनि इतिहास जगाउने काम चाहिँ नेतृत्वकै हो भन्ने चाहिँ लाग्छ मलाई।
हाम्रो कुराकानीमा जोडिनु भयो, यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
हजुर, हजुरलाई पनि धन्यवाद।
जलविद्युत क्षेत्रमा बलियो र प्रचुर स्रोत भएको जाजरकोट स्थित नलगाड नगरपालिका आफैमा एक उपत्यका नगर हुनुले यसको महत्व विकाससँगै जोडेर अगाडि बढाउन सकिन्छ। कृषि पर्यटनको हिसाबले उर्वर बनाउन स्थानीय सरकारले आफ्नो आन्तरिक बजेटदेखि सशर्त र समानीकरण बजेटको हिस्सालाई पर्यटन, सडक र कृषिमा विस्तार गरी विकासमा लैजान सके यो पालिकाको मुहार फेरिने कुरामा विश्वास गर्न सकिन्छ। संक्षेपमा भन्ने हो भने नलगाड नगरपालिकाको समुचित विकासमा राजनीतिक नेतृत्व र जनसहभागिताको वृहत चासो हुनु जरुरी देखिन्छ। नहकुली पिक पर्यटन यात्राको सम्भावना भएको क्षेत्र हो। यसै सम्भावनालाई मनन गरी स्थानीय सरकारले पर्यटनका पूर्वाधारदेखि कृषिमा आत्मनिर्भर हुने गरी योजना विस्तार गर्न सकेर सुशासन र विकास अवधारणालाई आत्मसात गरी नागरिक प्रति जवाबदेही बनेर विकासलाई अगाडि बढाउने हो भने स्थानीय रोजगार, कृषि तथा पर्यटनबाट यो पालिका पनि छिट्टै समृद्ध बन्न सक्ने कुरालाई कसैले पनि नकार्न सकिँदैन। आज हामीले जाजरकोट स्थित नलगाड नगरपालिकाले सुशासन र विकासको पक्षमा गर्दै रहेको काम बारे पालिकाका प्रमुख डम्बर बहादुर राउतसँग कुरा गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रम यति नै। अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्को कार्यक्रम लिएर आउनेछौ। तबसम्मका लागि यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम संचालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस् त, नमस्कार।